नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
पहिलो चरण 10 दिन बाँकी, दोस्रो चरण 21 दिन बाँकी।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटिसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनाव प्रचारमा हिँडेका उम्मेद्वारमाथिको आक्रमण बढ्दो, गोर्खामा वाम गठबन्धन र रोल्पामा कांग्रेस उम्मेद्वारलाई लक्षित गरी बम प्रहार।
भूकम्प प्रभावित जिल्लामा पनि चुनावी रौनक, पुननिर्माणका एजेन्डा देखाएर भूकम्प प्रभावितको मत तान्ने होडबाजी।
पुननिर्माणमा म घर मात्रै होइन, अरू अन्य जन कार्यालय भवनहरू हुन सक्छन्, यी सबै कुरामा मेरो ध्यान जान्छ।
दुई वर्षभित्रमा आम नागरिकको घरहरू बनाइसक्छ।
पश्चिम सेतीमा संयुक्त लगानी गर्ने विद्युत प्राधिकरण र थ्री गर्जेज बीच सम्झौता, प्राधिकरणले 25 र चिनिया कम्पनी थ्री गर्जेजले 75% लगानी गर्ने।
जिम्बाब्वेमा प्रजातान्त्रिक व्यवस्था फर्काउन अफ्रिकी संघको माग, राष्ट्रपति मुगाबेलाई रिहा गर्न आग्रह, कु नगरेको र मुगाबेलाई पक्राउ पनि नगरेको सेनाको दावी।
र आउँदो वर्षको विश्वकपमा छानिने सबै टिमको टुङ्गो लाग्यो, न्युजिल्यान्डलाई हराउँदै पेरू विश्वकपमा छानिने 32 टिम बन्न सफल।
राप्ती इन्जिनियरिङ कलेज घोराहाइदाङमा बीसीए कार्यक्रममा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि ब्याचलर इन कम्प्युटर एप्लिकेसन बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराहाइदाङ, फोन 082-562-6601, 98-578-35-990, 98-578-31-684।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पछिल्ला केही दिनमा चुनाव प्रचारमा हिँडेका उम्मेद्वारमाथिको आक्रमण बढ्दै गएको छ। चुनाव प्रचारमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायण काजी श्रेष्ठ र सिंचाई राज्यमन्त्री एवं नेपाली कांग्रेसका उम्मेद्वार अमरसिंह पुनलाई लक्षित गरेर आज मात्र बम विस्फोट भएको छ। गोर्खामा वाम गठबन्धनका उम्मेद्वार श्रेष्ठलाई लक्षित गरेर गोर्खा नगरपालिका 11 सिर्दीखोला पुल नजिकै सुतली बम विस्फोट भएको हो। माओवादी नेता नारायण काजी श्रेष्ठ, हितराज पाण्डे लगायतका नेता बैठकमा बसेका बेला धुनका लागि खोलामा लगेको बादुई 94-63 नम्बरको श्रेष्ठ चढ्ने गाडीमा बम प्रहार भएको गोर्खाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिनुभयो। बम प्रहारबाट गाडीको अगाडिको सिसा फुटेको छ। यो बम प्रहारको घटनापछि गोर्खाको सुरक्षा व्यवस्था थप कडा बनाइने र नारायण काजी श्रेष्ठलाई थप सुरक्षाकर्मी उपलब्ध गराइएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिनुभयो।
यस्तै आज दिउँसो नै सिंचाई राज्यमन्त्री एवं नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेद्वार अमरसिंह पुनलाई लक्षित गरी रोल्पामा सुतली बम विस्फोट भएको थियो। रुन्टीगढ़ीको जौली पोखरीमा हुने सभालाई सम्बोधन गर्न जाने क्रममा सुवर्णावती गाउँपालिकाको भाग्रीबाङमा पुन चढ़ेको गाड़ीमा नचिनेका मान्छेको समूहले बम हानेको रोल्पाका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो। रोल्पामा यसअघि माओवादीका उम्मेद्वार वर्षमान पुन अनन्तलाई लक्षित गरेर दुईपटक आक्रमण भएको थियो। अहिलेसम्म बम कसले हानेको हो भन्ने यकिन भएको छैन, तर प्रहरीले भने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको आशंका गरेको छ।
यसै गरी बागलुङको गलकोट नगरपालिका हटियामा वाम गठबन्धनको सभा भइरहेको ठाउँ नजिकै आज दिउँसो विस्फोटको आवाज सुनिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी भइरहेको चुनावी सभा भइरहेको स्थल नजिकै विस्फोटको आवाज सुनिएको स्थानीय सिन्दाले बताएका छन्। तर त्यो ठूलो आवाज बम विस्फोटबाटै भए नभएको बारे पुष्टि हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डीएसपी विश्वराज सिंह थापाले जानकारी दिनुभयो।
मंगसिर 10 चुनाव हुने मध्य केही ठाउँमा आजदेखि मतदान अधिकृत र कर्मचारी खटिएका छन्। दुर्गम क्षेत्रका निर्वाचन क्षेत्रमा मतदान अधिकृत तथा कर्मचारीलाई आवश्यक सामग्री सहित आजैदेखि खटाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। चुनावको 3 अघि मतदान केन्द्र पुगिसक्नुपर्ने कार्यविधि भए पनि आयोगले सड़क नपुगेका र उच्च पहाड़ी भेगका दुर्गम क्षेत्रमा 1 अघि नै कर्मचारीलाई जान निर्देशन दिएको उहाँले बताउनुभयो। सड़क पुगेका सुगम मतदान केन्द्रमा भने केही दिनपछि मात्रै कर्मचारी आदि खटिनेछन्।
यसैबीच निर्वाचन आयोगले मतदान गर्ने तरिका सिक्न सबै मतदातालाई आग्रह गरेको छ। मतदान गर्ने तरिका नसिक्दा स्थानीय चुनावमा धेरै मतबदर भएकोले मतदान गर्नुअघि तरिका सिक्न आयोगले आग्रह गरेको हो। प्रवक्ता नवराज ढकालले घर घरमा खटिएका मतदाता शिक्षा दिन प्रवक्ता नवराज ढकालले घर घरमा मतदान शिक्षा दिन कर्मचारी खटिएकाले उनीहरूलाई भेटेर भोट हाल्ने तरिका सिक्न सबै मतदातालाई आग्रह गर्नुभयो।
यस्तै निर्वाचन आयोगले पहिलो चरणमा चुनाव हुने 32 जिल्लामा निर्वाचन मंगसिर 8 र 9 गते मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। 2074 भदौसम्म 18 वर्ष पुगेर मतदाता नामावलीमा नाम दर्ता गरेका तथा नामावली सार्न सच्याउन निवेदन दिएका मतदाताहरूको परिचय पत्र 8 र 9 गते सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिने आयोगले जनाएको छ। ठाउँ सारी गरेका र सच्याइएका बाहेक अरू पुराना मतदाताको नयाँ परिचय पत्र नबनाएको भन्दै आयोगले पुरानै परिचय पत्रका आधारमा भोट हाल्न जानुपर्ने जनाएको छ।
रसुवामा निर्वाचन आचार संहिता उल्लङ्घनको उजुरी बढेपछि छानबिन शुरू भएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैले एक अर्का विरूद्ध आचार संहिता उल्लङ्घन गरेको उजुरी दिएपछि केन्द्रीय र जिल्ला स्तरको संयुक्त अनुगमन टोलीले दक्षिणी रसुवामा अनुगमन शुरू गरेको हो। निर्वाचन आयोगका सहसचिव गणेशराज वस्तीको नेतृत्वमा रसुवाका सरकारी न्यायाधिवक्ता वासुदेव लम्साल सहितको टोलीले आजैदेखि अनुगमन शुरू गरेको हो।
यस्तै मतदाता प्रभावित गर्न सड़क बनाएको भन्दै म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका विरूद्ध उजुरी परेको छ। रघुगंगा गाउँपालिकाले नेपाली कांग्रेसका उम्मेद्वार खम्बहादुर गर्बुजा तथा भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउँपालिकाले एमालेकी उम्मेद्वार नरदेवी पुनको पक्षमा मत प्रभावित पार्न डोजर लगाएर सड़क बनाएको भन्दै बेनी नगरपालिका का खिमबहादुर चोखलाले उजुरी दिएको मुख्य जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका आचार संहिता अनुगमन अधिकृत छविन्द्र बेलवासीले 3 दिनभित्र सड़क निर्माणको बजेट कार्यक्रम लागत अनुमान र गाउँ कार्यपालिकाको निर्णयसहित उपस्थित हुन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको जानकारी दिनुभयो।
बैतडी र रामेछापमा औषधिको अभाव भएको छ। स्थानीय तहबाट रकम निकासी नहुँदा र निकासी भएको ठाउँमा पनि थोरै औषधि खरिद भएकाले बैतडीमा औषधिको अभाव भएको हो। अस्पताल विकास समितिकै खातामा आउने रकम दशरथचन्द नगरपालिकाको खातामा आएकाले अस्पतालमा औषधि केमिकल लगायतका अत्यावश्यक सामग्रीको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो। गत असोज 26 गते नै बजेट निकासाका लागि नगरपालिकालाई पत्र लेखे पनि नगरपालिकाले निकासा नगरेको उहाँले बताउनुभयो। यस्तै स्वास्थ्यको बजेट सबै स्थानीय तहमा गइसकेपछि पहिलो चौमासिकमा कुनै पनि कार्यक्रम सञ्चालन नभएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। यसै गरी रामेछापमा पनि सदरमुकामदेखि गाउँसम्मकै स्वास्थ्य चौकीहरूमा निशुल्क पाइने औषधिको अभाव भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र गेलु, स्वास्थ्य चौकी बेथान, खाँडादेवी, हिलेदेवी, गौस्वारा, लखनपुर, गुन्सी, गुमदेल लगायतका 3 दर्जनभन्दा बढी स्वास्थ्य केन्द्रमा निशुल्क पाइने औषधिको अभाव भएको हो। समयमा औषधि टेण्डरको प्रक्रिया अघि बढाउन नसक्दा अधिकांश स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको स्वास्थ्य कर्मीले गुनासो गरेका छन्। औषधि अभावकै कारण बिरामीहरू औषधि बिना नै फर्कनु परेको गेलु प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका सदस्य खिलेन्द्र खत्रीले बताउनुभयो। सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा 58 प्रकारका औषधि निशुल्क दिने भने पनि रामेछापका अधिकांश प्राथमिक स्वास्थ्य चौकीमा 20 प्रकारका औषधि पनि नपाइने गरेको स्वास्थ्य कर्मीकै गुनासो छ। समयमा बजेट नआएकाले औषधि टेण्डर गर्न समस्या भएको र यो समस्या छिट्टै हट्ने जिल्ला अस्पताल रामेछापका प्रमुख डाक्टर प्रकाश प्रसाद शाहले जानकारी दिनुभयो।
पश्चिम क्षेत्रीय जलविद्युत आयोजनामा संयुक्त लगानी गर्ने बारेमा नेपाल विद्युत प्राधिकरण र चिनिया कम्पनी 3 गर्जेज बीच सम्झौता भएको छ। 750 मेगावाट क्षमताको यो आयोजनामा नेपाल विद्युत प्राधिकरणको 25 र 3 गर्जेजको 75% लगानी रहनेछ। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र चाइना 3 गर्जेज इन्टरनेशनल कर्पोरेशनका प्रतिनिधिले संयुक्त लगानी सम्झौता अर्थात् जेबीएमा हस्ताक्षर गरेपछि पश्चिम क्षेत्रीय आयोजनाको काम अघि बढ्ने भएको छ। सम्झौता अनुसार प्राधिकरणले 25% लगानी जुटाउन नसकेमा चीनकै एक्जिम ब्याङ्कबाट सहुलियतपूर्ण ऋण लिन 3 गर्जेजले नै पहल गर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो। सार्वजनिक निजी लगानीमा निर्माण हुने परियोजनाका लागि 1 खर्ब 60 अर्ब रुपियाँ लाग्ने अनुमान छ। 15 वर्षसम्म ओगटेर अस्ट्रेलियन कम्पनीले बनाउन नसकेको यो आयोजना पछि सरकारले 3 गर्जेजलाई दिएको थियो। 2071 सालको साउनमा निर्माण शुरू गरी 2076 सालको पुसमा सक्ने गरी 3 गर्जेजले यो आयोजना पाएको भए पनि प्राधिकरणको सम्झौतामा ढिलाइ हुँदा परियोजनाको काम अघि बढ्न सकेको थिएन। चिनिया कम्पनीले आयोजना स्थलसम्म पुग्ने सड़क सुदृढीकरण, कर्मचारी आवास निर्माण, आयोजना स्थलको भौगोलिक अन्वेषणका लागि ड्रिलिङ पार्किङ लगायतका काम आफ्नै लगानीमा गरिरहेको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेजमा चितवन जिल्लामै पहिलो पटक बीई कम्प्युटर कार्यक्रममा भर्ना खुल्यो।
साथै बी सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 0556279782, मोबाइल 9855063794, 9855508060।
पोखरा इन्जिनियरिङ कलेजमा 5 वर्ष ब्याचलर इन आर्किटेक्चर विषयमा भर्ना खुल्यो।
आवश्यक शैक्षिक योग्यता ए लेभल वा प्लस टू साइन्स, डिप्लोमा इन इन्जिनियरिङ वा सोसरह दोस्रो श्रेणीमा उत्तीर्ण गरेको।
फारम बुझाउने अन्तिम मिति यही मङ्सिर 1 गते, प्रवेश परीक्षा मङ्सिर 2 गते।
अन्य जानकारीका लागि पोखरा इन्जिनियरिङ कलेज फिर्के पोखरा।
फोन 061531209, 531209।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चुनाव प्रचारमा हिँडेका उम्मेद्वारमाथिको आक्रमण बढ्दो, गोर्खामा वाम गठबन्धन र रोल्पामा कांग्रेस उम्मेद्वारलाई लक्षित गरी बम प्रहार, पश्चिम सेतीमा संयुक्त लगानी गर्न विद्युत प्राधिकरण र 3 गर्जेज बीच सम्झौता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। भूकम्पपछि उठ्न नसकेका गाउँ बस्ती अझै पनि उजाड छन्। घर, विद्यालय, स्वास्थ्य संस्था जस्ता भौतिक संरचना पनि बन्न सकेका छैनन्। तैपनि भूकम्प प्रभावित जिल्लामा चुनावी माहौल भने तात्दै गएको छ। दलका उम्मेद्वारले पुननिर्माणको बाचासहित विभिन्न एजेण्डा अगाडि सारेर चुनावी गतिविधि तीव्र पारेका छन्। जिल्ला सहकर्मीको सहयोगमा मदन पौड्यालको रिपोर्ट।
चिसो सिरेटो बढ्दैछ, घाम पानी राम्ररी नछेक्ने अस्थायी टहरामा अझै कति बस्नुपर्ने हो पत्तो छैन। तर पनि चुनावी रौनकले भूकम्प प्रभावितलाई उत्साह थपेको छ। दलका उम्मेद्वारको घर दैलो र आमसभाले रौनक थपेको हो। अस्थायी छाप्रामै दलका झण्डा फरफराउँदैछन्। उम्मेद्वारले चुनाव जितेपछि गर्ने कामको फेहरिस्त सुनाउँदैछन्। दोलखामा काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेद्वार रुद्रबहादुर खड्का।
मेरो प्राथमिकता पुननिर्माण हो, पुननिर्माणमा म घर मात्रै होइन, त्यसको अतिरिक्त म सडक, मठ मन्दिर, विद्यालय हुन सक्छन्, अरू अन्य जुन कार्यालय भवनहरू हुन सक्छन्, यी सबै कुरामा मेरो ध्यान जान्छ। त्यो कुरा पूरा गर्नमा म प्रतिबद्ध छु, कटिबद्ध छु। मैले बोलेका कुराहरू सबै गाउँ घरमा गरे बोलेका कुरा यिनै हुन्।
स्थानीय तहको चुनावमा जस्तै अहिले पनि भूकम्प प्रभावितको भोट तान्न तछाड मछाड भइरहेको छ। उम्मेद्वारले पुननिर्माणको आशा देखाएका छन्। अब त केही होला कि भनेर भूकम्प प्रभावित पनि चुनावी माहौलमा होमिएका छन्। घर बनाउने बेला भएकाले कतिपय उम्मेद्वार मतदाता फकाउन बन्दै गरेको घरमै पुगेका छन्। भूकम्प प्रभावित जिल्लाका कतिपय उम्मेद्वार आफै पनि प्रभावित छन्। पहिलो चरणमा मंगसिर 10 गते चुनाव हुने 32 जिल्लामध्ये भूकम्प अति प्रभावित 14 मध्येका 8 जिल्ला पर्छन्। त्यस्तै दोस्रो चरणमा मंगसिर 21 गते हुने चुनावमा 6 जिल्ला छन्। उम्मेद्वारले भूकम्प पछिका पुननिर्माण, गाउँसम्म आउने सड़क, स्वास्थ्य, शिक्षा लगायतका विकासको प्रतिबद्धता जनाएका छन्। धादिङको क्षेत्र नम्बर 2 एमालेबाट प्रतिनिधि सभा उम्मेद्वार खेमप्रसाद लोहनी।
2 वर्षभित्रमा आम नागरिकको घरहरू बनाइसक्छौ, यसका निम्ति हामीले प्रक्रिया, पूर्वाधार, व्यवस्थापन, इन्जिनियरिङ, यो सबै व्यवस्था हामीले गरिदिन्छौ। सार्वजनिक संरचनाहरू पनि बनिसक्छ, कसैको पनि घर बन्नबाट छुट्नु हुँदैन। अहिले कतिको छुटेको छ भन्ने कम्प्लेन आएको छ, हामीले त्यसलाई छुटाउँदैनौ, सबैको घर बन्ने व्यवस्था गर्छौ।
भूकम्प प्रभावित कतिपय जिल्लामा हेभीवेट उम्मेद्वार पनि छन्, यसले भूकम्प प्रभावितलाई झन उत्साहित बनाएको छ। तर स्थानीय सरकारले नै पुननिर्माणका समस्या समाधान गर्छ भनेर स्थानीय तहको चुनावमा उत्साहका साथ सहभागी भएका उनीहरूमा आशंका पनि उत्तिकै छ, किनभने जनप्रतिनिधिले समेत अहिलेसम्म भूकम्प प्रभावितका समस्या समाधानमा खासै चासो देखाएका छैनन्। प्रतिनिधि र प्रदेशसभा चुनावमा भोट खसाल्नु अघि पुनर्निर्माणका एजेण्डा कतिको भर पर्दछन् र कार्यान्वयन कसरी हुन्छन् भनेर सोधीखोजी गर्नुपर्ने मुख्य आवश्यकता छ भन्नुहुन्छ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील गेवाली।
यो भूकम्प पछिको पुनर्निर्माणमा जे तपाईँहरूको समस्या छ, तपाईँहरूले निर्माण सामग्री पाउनु भएको छैन, सायद तपाईँले चाहिँ पैसा पाउने कुराको निम्ति निर्व्याजी ऋण पाउनु भएको छैन, तपाईँहरूको निर्माणकर्मी गाउँघरमा प्राप्त भएको छैन, चाहिँ दक्ष निर्माणकर्मी, यी सबै कुराहरूका बारेमा कसरी प्राप्त हुने खालको योजना हो, तपाईँहरू कसरी दिन सक्नुहुन्छ, तपाईँले सरकारलाई भोलि कसरी चाहिँ त्यो चाहिँ निर्देशित गर्नुहुन्छ वा तपाईँले सरकार सञ्चालन गर्नु भने कसरी गर्नुहुन्छ त्यो कुरा सोध्नुहोस् र जसले त्यसको निम्ति स्पष्ट रूपमा चाहिँ दृष्टिकोण दिन सक्छ, विचार दिन सक्छ र काम गर्ने चाहिँ तत्परता देखाउन सक्छ त्यस्ता खालका उम्मेद्वारहरूलाई चाहिँ तपाईँले छनौट गर्नुहोस्।
पुनर्निर्माणलाई मुख्य एजेण्डा बनाएर चुनाव जित्नेहरूले भूकम्प प्रभावितको मतको सम्मान गर्छन् कि गर्दैनन् त्यो भने चुनावपछि नै थाहा हुनेछ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंगसिर मसान्तभित्रै भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ। प्रमुख कार्यकारी अधिकृत युवराज भूषालको अध्यक्षतामा आज बसेको प्राधिकरणको बैठकले अहिले नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई आगामी मंगसिर 7 गतेदेखि 15 गतेसम्म अभिमुखीकरण तालिम दिई मंगसिर मसान्तसम्म प्रभावित 31 जिल्लाका प्रत्येक वडामा खटाउने निर्णय गरेको हो। बैठकले पुस मसान्तभित्र सकिने गरी भूकम्प प्रभावित सबै जिल्लाका गाउँ पालिका र नगरपालिकामा थप 54,000 डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी तालिम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
संयुक्त अरब इमिरेट्स यूएईको 4 दिने भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कनु भएको छ। उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, उप प्रधानमन्त्री विजय कुमार गच्छेदार लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। अबुधाबीमा रहँदा उहाँले यूएईका उच्च अधिकारीसँग भेटघाट गरेर नेपाली कामदारको हकहितका विषयमा पनि कुरा गर्नुभएको थियो। अबुधाबीका युवराज शेख मोहम्मद बिन जाहेद अल नहानको निमन्त्रणामा 4 दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति कार्तिक 27 गते यूएई जानुभएको थियो।
नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि 81 वर्षमा प्रवेश गरेको छ। 1994 सालमा स्थापना भएको बैंकले आज 80 वर्ष पूरा गरी 81 वर्षमा प्रवेश गरेको हो। 81 वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले आउँदा दिनमा बैंकले गुणस्तरीय सेवालाई बढ़ाउने घोषणा गर्नुभएको छ। उहाँले अबको 1 वर्षमा ग्रामीण क्षेत्रमा 18 सहित 20 शाखा खोल्ने योजना रहेको जानकारी दिनुभयो।
पिपुल जनता डिपोजिटर बरोवरलाई चाहिँ क्वालिटी सर्भिस कसरी दिने, हाम्रो बिहेभियरमा कसरी चेन्ज गर्नु भनेर तपाईँ क्वालिटी सर्भिस दिनेतर्फ हाम्रो ध्यान छ र त्यसलाई हामीले स्मार्ट ब्रान्चको अवधारणा भनेका छौँ। त्यो चाहिँ तपाईँको 25 ब्रान्चबाट सुरु हुन्छ यो वर्षबाट, यो हाम्रो नयाँ कुरा हो। यो बाहेक त हाम्रो रेगुलर सर्भिसहरू आफ्नो क्षमताहरू भइ नै राख्छ होइन। त्यसपछि शाखा यो वर्ष 20 शाखा खोल्ने कार्यक्रम छ, एक्सटेन्सन काउन्टरहरू खोल्ने कार्यक्रम छ, तपाईँको चाहिँ 40 जति एटिएम मेसिन थप्ने कार्यक्रम छ, भिसा कार्ड हाम्रो थिएन भिसा कार्ड सुरु हुन्छ, स्मार्ट ब्याङ्किङ सुरु भइरहेको छ, धेरै चिजहरू छ नि।
जाजरकोटमा भीरबाट लडेर आमा छोराको ज्यान गएको छ। जुम्लाबाट आफ्नो घर जाजरकोट बारेकोट हिँडेका पशुपति शाही र उहाँका 11 छोरा दिपेन्द्रको मुलसाम भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ। जाजरकोटबाट जुम्ला आउजाउको लागि मुलसाम लेकको प्रयोग गरिन्छ, तर दिउँसोको समयमा ठूलो हावाहुरी चल्ने हुँदा वर्षेनी धेरैजनाको यो भीरबाट लडेर ज्यान जाने गरेको छ। यस्तै घाँस काट्दै गर्दा भीरबाट चिप्लिएर जाजरकोटकै त्रिवेदी नलगाड नगरपालिका 5 अनति शाहीको ज्यान गएको छ।
यस्तै नुवाकोटमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर 5-2 पिपलमा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा स्थानीय बासिन्दा तथा गाड़ी धनी र चालक समेत रहेका मंगलदास श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि केही पहाड़ी जिल्लामा छिटफुट पानी पर्ने र उच्च हिमाली भेगमा हिमपात हुन सक्ने जनाएको छ। मौसमविद सुभाष रिमालका अनुसार पूर्वमा बंगालको खाड़ीका कारण बनेको न्यूनचापीय रेखा र पश्चिममा पश्चिमी न्यूनचापीय रेखाका कारण आज देशैभरको मौसम बदली भएको छ। आज जस्तै भोलि र पर्सि पनि मौसम बदली रहने विभागले जनाएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 0140329162 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
लोकसेवा परीक्षा तयारी सम्बन्धी कोशिशको जरुरी सूचना
यस कोशिश शैक्षिक केन्द्रमा वाणिज्य बैंक कृषि विकास बैंक अनुसन्धान सहायक तथा शाखा अधिकृत नासु खरिदार लगायतका विशेष तयारी कक्षाहरू 50% सम्म छुटमा सञ्चालन हुन गइरहेकाले समयमै भर्ना भएर लाभ लिन सबैमा अनुरोध छ
सिट सीमित भएकाले छिटो गर्नुहोस्
प्रमुख विशेषता
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन गरिने
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने र कमजोरका लागि थप विशेष कक्षाको व्यवस्था गरिने
हरेक हप्ता सञ्चालन हुने नमुना परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने 10 जनालाई 50% र मासिक परीक्षामा प्रथम हुनेलाई पुरै छुटको व्यवस्था
थप जानकारीका लागि कोशी शैक्षिक केन्द्र नयाँ बानेश्वर सम्पर्क नम्बर 01-4107-007 98-5-11-72-194
सुवर्ण अवसर
विश्व मधुमेह दिवसको अवसरमा यही कार्तिक 25 गतेदेखि मंगिर 5 गतेसम्म निशुल्क सुगर रोग लिपिड प्रोफाइल परीक्षण तथा वरिष्ठ सुगर रोग विशेषज्ञहरूद्वारा निशुल्क परामर्श गरिनुको साथै 15 दिनको लागि निशुल्क औषधि वितरण समेत गरिने भएकाले सम्बन्धित सम्पूर्ण बिरामीहरूले समयमै नाम दर्ता गरी उचित लाभ लिन हुन अनुरोध छ
थाइराइड जाँच मात्र ₹500
सम्पर्क नेपाल डायबिटिज थाइराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर नयाँ बानेश्वर काठमाडौँ
फोन नम्बर 01-4785-420 98-6-14-99-956
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर बाला चतुर्दशीको अघिल्लो दिन अहिले धेरै शिव मन्दिरमा मेला लागेको छ प्रत्येक मंगिरको कृष्ण त्रयोदशीको बेलुकी शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजन कीर्तन र लोक झाँकी प्रस्तुत गरी रातभर जागराम बस्ने परम्परा छ त्यसका लागि भक्तजन पशुपतिनाथको मन्दिर लगायत देशभरका शिवालयमा जम्बा भएका छन् बाला चतुर्दशीको दिन भोलि बिहान शिवालयमा सतबीज छर्ने गरिन्छ
भरुवा बन्दुक देखाएर छिमेकीको ज्यान लिने धम्की दिएको आरोपमा दाङ लमई नगरपालिका अमेलियाका किरण विकलाई प्रहरीले पक्रेको छ छिमेकी सन्तराम कुमालसँगको विवादका क्रममा भरुवा बन्दुक देखाएर ज्यान लिने धम्की दिएको उजुरी आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ
कञ्चनपुरको भीमदत्त नगरपालिकाले जग्गा भाडामा लिएर छाडा पशु चौपाया व्यवस्थापन गर्ने भएको छ नगरपालिकाका 19 वटै वाडामा छाडा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि वाडा नम्बर 19 वार्षिक 25,000 रुपियाँ तिर्ने गरी जग्गा भाडामा लिएर चौपाया व्यवस्थापन गर्न लागि हो वाडा नम्बर 19 वडाध्यक्ष दामोदर सिंह महराले एक हप्ताभित्र चौपाया व्यवस्थापनको काम गरिने
भैरवामा आजदेखि चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला शुरू भएको छ राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण भन्ने नारासहित भैरवाको अञ्चलपुरमा कृषि तथा पर्यटन महोत्सव 2074 शुरू भएको हो
शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ कारोबार भएका मध्ये अधिकांश शेयरको भाव घटेपछि नेप्से परिसूचक आज 15.73 अङ्कले घटेर 1504.79 अङ्कमा पुगेको छ नेप्से हिजो 11.23 अङ्कले घटेको थियो कारोबार भएका सबै समूहको परिसूचक घटेपछि नेप्से घटेको हो नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ हिजोभन्दा आज 15 करोड रुपियाँ कम अर्थात् 45 करोड रुपियाँ बराबरको शेयर किनबेच भयो
मेरो पनि भन्नु छ
गोर्खामा माओवादीका उम्मेद्वार नारायण काजी श्रेष्ठ र रोल्पामा काँग्रेस उम्मेद्वार अमरसिंह पुनलाई लक्षित गरेर बम विस्फोट भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा विष्णु योङहाङ प्रश्न गर्नुहुन्छ होइन अब त नेताका गतिविधिप्रति पनि शंका गर्नुपर्ने अवस्था आयो बम नै प्रहार गरेको भए त उम्मेद्वार कसरी जोगिन्थे र चुनाव जित्न र चर्चाका लागि कतै उम्मेद्वारका कार्यकर्ताको गतिविधि त होइन यो
बागलुङमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएको चुनावी सभा नजिकै बम जस्तै विस्फोटको ठूलो आवाज सुनिएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा विपिन बस्याल लेख्नुहुन्छ यो सबै नागरिकका आँखामा छारो हाल्ने बहानाबाजी मात्रै हुँदैछ नागरिकलाई भोट हाल भन्ने अनि चुनावी सभा र उम्मेद्वार लक्षित गरी बम विस्फोट पनि भइरहने यसले नागरिकलाई भोट हाल्ने कि नहाल्ने भन्ने अन्यल भएको छ।
चुनावी अभियानका क्रममा उम्मेद्वार लक्षित बम विस्फोट भइरहेका बेला सन्तोष पराजुले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलाई प्रश्न गर्नुहुन्छ। कमरेड विप्लवज्यू, यही हो त तपाईँको वैज्ञानिक समाजवादको शुरूवात?
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू फेरि पनि प्रधानमन्त्री बन्ने दावी गरेको खबर उज्यालोमा पढेपछि फेसबुकमा नारद सिंह विष्टको प्रश्न छ, प्रधानमन्त्रीज्यू तपाईँ चार पटक प्रधानमन्त्री हुनुभयो, तर मेरो गाउँमा आयोडिन नुनको 75 रूपियाँ पर्छ, जबकि बजारमा आयोडिन नुनको मूल्य 20 रूपियाँ मात्र पर्छ। अझै तपाईँ प्रधानमन्त्री बन्नुभयो भने मेरो गाउँमा आयोडिन नुनको मूल्य 100 रूपियाँ पुग्छ होला। त्यसैले व्यक्ति बन्ने तर समाज नबन्ने प्रथा अब नागरिक आफैले अन्त्य गर्न आवश्यक छ।
अनि फेसबुकमा लक्ष्मण बहादुर सुनार प्रश्न गर्नुहुन्छ, चुनाव आइरहँदा पनि विदेशमा रहेका लाखौं नेपालीलाई भोट हाल्न सक्ने व्यवस्था गर्न नसक्ने एनआरएन र सरकारले स्वदेशमै काम गर्ने वातावरण झन कसरी बनाउला र?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्यालसँगै विष्णु विश्वकर्मा। अब विदेशको खबर। अफ्रिकी देशको प्रमुख क्षेत्रीय संगठन अफ्रिकी संघले प्रजातान्त्रिक व्यवस्था फर्काउन जिम्बावेका सैनिक अधिकारीसँग माग गरेको छ। आज जिम्बावेका प्रमुख नेता र सैनिक अधिकारीसँग छलफल गर्दै अफ्रिकी संघले राष्ट्रपति मुगाबेलाई रिहा गरी प्रजातान्त्रिक व्यवस्था फर्काउन माग गरेको हो। सेनाले भने अहिले नै सत्ता आफूहरूले नलिएको र राष्ट्रपति रोबर्ट मुगावेलाई पनि पक्राउ नगरिएको तथा उनलाई सुरक्षित ठाउँमा राखेको दावी गरेको बीबीसीले जनाएको छ। सेनाले राष्ट्रपति मुगावे वरपर रहेका अपराधी विरूद्ध कार्यवाही अगाडि बढ़ाइएकाले उनलाई घरभित्रै नजरबन्दमा राखिएको दावी गरेको छ। अफ्रिकी संघका प्रमुख अल्फा कोण्डेले जिम्बावेमा सैनिकले सत्ता हातमा लिएको स्पष्ट देखिएको र यसले नागरिकमा त्रास फैलिएको बताउनु भएको छ। राष्ट्रपति मुगावेले बहालवाला उपराष्ट्रपतिलाई हटाएर आफ्नी श्रीमतीलाई उपराष्ट्रपति बनाउन खोजेपछि जिम्बावेमा हिजो सेनाले सत्ता कब्जा गरेको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। दाङको घोराईमा भइरहेको दंगाली 2020 क्रिकेट प्रतियोगितामा आज हिमालयन क्रिकेट एकाडेमी काठमाडौँले इन्द्रेणी क्लब कपिलवस्तुलाई 171 रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको हिमालयन क्रिकेट एकाडेमीले 20 ओभरमा 3 विकेट गुमाएर 206 रन बनाएको थियो। 207 रनको लक्ष्य पछ्याएको इन्द्रेणी क्लब 10 ओभर 3 बलमा 35 रन बनाउँदा अल आउट भएपछि हिमालयन क्रिकेट एकाडेमी विजयी भएको हो। भोलि युएनबीसी घोराई र होराइजन क्रिकेट एकाडेमी भैरहवा तथा देउखुरी क्रिकेट क्लब र हिमालयन क्रिकेट एकाडेमी काठमाडौँ बीच खेल हुनेछ। प्रतियोगिताको विजेताले 1,00,000 रुपियाँ पुरस्कार पाउनेछ।
आयोजक सतासी धाम स्पोर्टिङ क्लब झापामा चलिरहेको 87 गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा चर्च बोइज क्लब काठमाडौँलाई 3-0 हराउँदै 87 धाम स्पोर्टिङ क्लब अन्तिम चारमा पुगेको हो। राष्ट्रिय टीमका 6 खेलाडी सहित खेलेको आयोजकका लागि विमल घरती मगरले 2 र सुनिल बलले 1 गोल गरे। प्रतियोगितामा भोलि मोरङ 11 र रूपन्देही 11 बीच प्रतिस्पर्धा हुनेछ।
र आउँदो वर्ष रूसमा हुने विश्वकप फुटबलमा सहभागी हुने सबै 32 टीमको टुङ्गो लागेको छ। अन्तर्महादेशीय प्लेअफ अन्तर्गत आज बिहानको खेलमा न्युजिल्यान्डलाई हराउँदै पेरूले स्थान सुरक्षित गरेसँगै विश्वकपमा सहभागी हुने 32 टीमको टुङ्गो लागेको हो। विश्वकप फुटबल आउँदो जून 14 तारिकदेखि जुलाई 15 तारिकसम्म रूसमा हुनेछ। विश्वकपमा आयोजक रूस सहित बेल्जियम, इङ्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया र स्पेनले खेल्नेछन्। यस्तै इजिप्ट, नाइजेरिया, इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, कोस्टारिका, मेक्सिको, पानामा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे र कोलम्बियाले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन्। यस्तै सेनेगल, ट्युनेसिया, मोरक्को, स्वीडेन, डेनमार्क, क्रोएसिया, स्विजरल्याण्ड, अस्ट्रेलिया र पेरूले पनि विश्वकपमा स्थान बनाएका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनाव प्रचारमा हिँडेका उम्मेद्वारमाथिको आक्रमण बढ्दो, गोर्खामा वाम गठबन्धन र रोल्पामा काँग्रेस उम्मेद्वारलाई लक्षित गरी बम प्रहार।
भूकम्प प्रभावित जिल्लामा पनि चुनावी रौनक, पुननिर्माणका एजेन्डा देखाएर भूकम्प प्रभावितको मत तान्ने होडबाजी।
पश्चिम सेतीमा संयुक्त लगानी गर्ने विद्युत प्राधिकरण र 3 गर्जेज बीच सम्झौता, प्राधिकरणले 25 र चिनिया कम्पनी 3 गर्जेजले 75% लगानी गर्ने।
जिम्बावेमा प्रजातान्त्रिक व्यवस्था फर्काउन अफ्रिकी संघको माग, राष्ट्रपति मुगाबेलाई रिहा गर्न आग्रह, कु नगरेको र मुगाबेलाई पक्राउ नगरेको सेनाको दावी।
र आउँदो वर्षको विश्वकपमा छानिने सबै टिमको टुङ्गो लाग्यो, न्युजिल्यान्डलाई हराउँदै पेरू विश्वकपमा छानिने 32 टिम बन्न सफल।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।